بسم اللہ الرحمن الرحیم. تزکیہ بالقرآن پروگرام کے ساتھ ایک دفعہ پھر حاضر خدمت ہوں. آج جو صفت ترتیب میں آ گئی ہے سورہ احزاب کی اس آیت میں، یہ میرے لیے اس کو بیان کرنا اتنا آسان نہیں ہے، لیکن بہرحال دینی فرائض میں شامل ہے کہ اس کو واضح کیا جائے، تو اس لیے یہ جسارت کر رہا ہوں. یہ صفت یہ ہے کہ الحافظین فروجہم والحافظات، وہ اپنی شرمگاہوں کی حفاظت کرنے والے ہیں، مرد بھی اور عورتیں بھی. شرمگاہوں کی حفاظت کا مطلب صرف کپڑے پہننا نہیں ہے، بلکہ الٹی سیدھی حرکتیں، ایک دوسرے کو پیغام رسانی، ایک دوسرے کو گھورنا، ایک دوسرے کے ساتھ کچھ غلط قسم کے کلام، باتیں، اشارے، کنائے، یہ سارے اس کے اندر شامل ہیں، کیونکہ اس کا مطلب پاک دامنی ہے. یعنی اگر ہم ایک لفظ میں اس کو بیان کریں تو پاک دامن ہونا، پاکیزگی اختیار کرنا، پاکیزہ نفس والا ہونا، پاکیزہ خیالات والا ہونا، یہ الحافظین فروجہم والحافظات کے لفظ میں اس کو بیان کیا گیا ہے. تو یہ جو صفت ہے یہ سورہ احزاب کی 35 نمبر آیت میں آئی ہے، اور اسی ترتیب سے ہم رمضان کے پروگرام میں چیزوں کو سمجھتے جا رہے ہیں. یہاں پر یہ 9ویں صفت ہے، اور اس کا مطلب ہے کہ پاک دامن ہونا، پاکیزہ نفس والا ہونا، واہیات قسم کی باتوں سے پاک ہونا، فحاشی اور عریانی سے دور ہونا، اور زنا سے دور ہونا، یہ سب اس کے معنی اس کے اندر موجود ہیں. تو اس کو اللہ تعالیٰ نے ان صفات میں شامل کیا ہے جو اللہ تعالیٰ اپنے بندوں میں پسند کرنا چاہتا ہے، اور یہ پسند اس کی کس وجہ سے ہے، اس کے کئی پہلو ہو سکتے ہیں، لیکن ایک پہلو یہ ہے کہ جو آدمی اس مسئلے میں کمزور ہوتا ہے وہ باقی اوپر والی باتوں میں کمزور ہو جائے گا. یہ اتنی طاقتور چیز ہے، پیٹ کے بعد سب سے طاقتور چیز یہی ہے کہ جو ہمیں گمراہ کر سکتی ہے. آپ لوگ جو قرآن مجید پڑھتے ہیں وہ ان کو معلوم ہوگا کہ قصہ آدم میں جہاں ابلیس نے حضرت آدم کو اغوا کرنے کی، گمراہ کرنے کی کوشش کی ہے، تو جس شجرا کو کھانے کو اللہ تعالیٰ نے روکا تھا، وہ دونوں میاں بیوی کی رخصتی سمجھ لیجیے آج کے اصطلاح میں نہیں ہوئی تھی، نکاح ہو گیا تھا، میاں بیوی بنا دیے گئے تھے، لیکن ان کو کہا گیا تھا کہ آپ لوگوں نے ازدواجی تعلق قائم نہیں کرنا ہے. تو ابلیس نے ان کو ابھار کر اس مسئلے میں ڈال دیا. تو قرآن مجید نے اس کے بعد ہی ان کو دنیا میں بھیج دیا. کیوں؟ کیونکہ دونوں مقاصد جو وہاں رکھنے کے تھے وہ حاصل ہو گئے، کہ اصل میں کھانے پینے کی ایک مسئلہ ہوگا، اور ایک جنس کا ہوگا، اور ایک انا کا ہوگا. وہ اس قصے میں آپ کو تینوں چیزیں مل جائیں گی. ابلیس انا کی علامت ہے، آدم و حوا کھانے پینے کی اور جنس کی علامت ہے اس قصے میں، اور ان کے اس قصے سے یہ بات واضح ہوتی ہے کہ پیٹ کی طرح جنس کا جذبہ بھی انسان کے لیے ایک بڑا امتحان ہے. اس کے لیے پھر اللہ تعالیٰ نے کچھ ضابطے بھی دیے ہیں، لیکن خدا کا ہم سے مطالبہ یہ ہے کہ یہ جذبہ پورا کرنے کے لیے اللہ نے جائز راستے تمہارے لیے رکھے ہیں، لیکن ناجائز راستے تمہارے لیے منع ہے. وہ ناجائز راستے جب کوئی آدمی اختیار نہیں کرتا تو اس کے اندر ضمیر کی جو طاقت ہے وہ قوی رہتی ہے، اور وہ مضبوط رہتا ہے، اس کا تقویٰ محفوظ رہتا ہے، چنانچہ وہ باقی چیزوں پر بھی عمل کر سکتا ہے. تو اب یہ جو سورہ المومنون ہے، اس میں اللہ تعالیٰ نے مومنین کی صفت کے طور پر اس کو ایک اور انداز میں بیان کیا ہے. فرمایا کہ والذین ہم لفروجہم حافظون، مومن وہ لوگ ہیں کہ جو اپنی شرمگاہوں کی حفاظت کرتے ہیں، یعنی پاک دامن رہتے ہیں. اللہ علیہ ازواجہم، ہاں نکاح کے جس رشتے میں بن جاتے ہیں وہاں معاملہ اور ہے، لیکن باقی معاملات، باقی دو لوگوں کے ساتھ وہ بالکل اپنے پاک دامنی، پاک نفسی اور پاکیزگی کی زندگی بسر کرتے ہیں. او معاملکت ایمانہم، یا ان کے ساتھ جو ان کے مل کے یمین ہیں. مل کے یمین کا ضابطہ دور جاہلیت سے چلا رہا تھا، تو یہ چونکہ سورہ مکی سورہ ہے تو مکہ کے دور تک اس کو لیگلائز کیا گیا تھا اللہ کی طرف سے بھی، لیکن بعد میں پھر جب سورہ محمد اور سورہ النور اتری ہے تو اس میں اللہ تعالیٰ نے پھر اس پورے ضابطے پر ہی پابندی لگا دی کہ اب کوئی مل کے یمین نہیں بن سکتا. جب کوئی مل کے یمین نہیں بن سکتا تو یہ رشتہ بھی نہیں بن سکتا. تو گویا مل کے یمین پرانے زمانے میں اسلام سے پہلے ہی نکاح کے قائم مقام سمجھا جاتا تھا. تو اس لیے فرمایا کہ ان دونوں کے ساتھ تو حفظ فروج نہیں ہوگا، لیکن باقی لوگوں کے ساتھ حفظ فروج ہوگا. फमनिप्तगावरा जालिक, तो जो इनसे आगे यानी बीवी से बढ़कर शोहर से बढ़कर आगे जाना चाहेगा, फउलाई कहूँ लादून, तो वो हदूस से तजावज करने वाले, हदूस से तजावज करने वाले मुजरिम होते हैं। तो अल्लाह ने एक हद कायम कर दी है कि निकाह के तरीके पर तुम ये ताल्लुक अपना कायम कर सकते हो, अपने इन जज्बात की प्यास बुझा सकते हो। कुरान ने इसको दूसरी जगह बयान किया है कि तुम एक दूसरे के लिए लिबास हो, मियां बीवी जो है वो एक दूसरे का पर्दापोशी करते हैं कि अपने जज्बात को हम यहाँ एक दूसरे के साथ इत्मीनान की हद तक पूरा कर लें और फिर बाकी लोगों हमसे महफूज हों, हमारी निगाहें उनके लिए पाकीज़ा हों, हमारे इशारे कनाए उनके लिए पाकीज़ा हों, हर पहलू से हम बिल्कुल नपे तुले तरीके से मुआशरे में ज़िंदगी गुजार रहे हों। जो इनसे आगे बढ़ेगा वो कुरान मजीद के नज़दीक हदूद से तजावज़ करने वाला मुजरिम है। अब इस ज़ाब्ते को कैसे, इस सिफत को कैसे पैदा किया जाए, कुरान मजीद ने इसके लिए एक ज़ाब्ता दिया है। आम तौर से इस ज़ाब्ते को पर्दे का कानून कहा जाता है, लेकिन दरअसल ये हिफ्ज़े फ़ुरूज का कानून है। हिफ्ज़े फ़ुरूज के कानून के लिए अल्लाह ताला ने कुछ अहकाम दिए हैं और उसमें यानी आगाज़ ही में रोक दिया है कि कौन से काम तुम्हें नहीं करने हैं, क्योंकि जब वो काम होंगे तो अगले गलत काम वाहियाती के और बेहयाई के होने शुरू हो जाएंगे। तो कुरान मजीद ने आगाज ही में रोक दिया है। तो फरमाया कुल लिल मोमिनीन, यानी मर्द मोमिनों से कह दो कि यगुद्दू में नबसारे, अपनी निगाहें नीचे रखा करें। निगाहें नीचे रखने का क्या मतलब है? निगाहें नीचे रखने का मतलब है कि हम एक दूसरे को, जिनसे मुखालिफ को, उसके सरापे को, उसके जिस्म को घूरेंगे नहीं और घूर कर कोई पैगाम नहीं पहुंचाएंगे कि लाइक करने का या डिसलाइक करने का। कोई इस तरह की चीज़ हमारे इशारों में, आंखों में नहीं होनी चाहिए कि जो हमारी तमन्नाओं को पैगाम देने वाली हो। तो निगाहों में, सादा लफ्ज़ों में यूँ कह लीजिए कि निगाहों में हया हो, सादगी हो, ना कि घूर घूर कर देखने की हो। और यगुद्दू में नबसारे हिम, वैसे भी निगाह नीचे रखनी चाहिए, यानी फिजिकली भी नीचे होनी चाहिए, लेकिन अगर निगाह पड़े तो वो सादा निगाह होनी चाहिए, उसमें कोई पैगाम, कोई शहवत मौजूद नहीं होनी चाहिए। वह याफजू फ्रूजा हूँ, और अपनी ज़िंदगी में पाकीज़गी इख्तियार करें, यानी अपनी निगाहें नीचे रखें और अपनी शर्मगाहों की हिफाजत करें, यानी उठना बैठना, बातचीत, इशारे कनाए, लिबास की हिफाजत, ये सारी इसके अंदर शामिल है। यानी जब औरतें और मर्द इकट्ठे बैठे हों, रिश्तेदार हों, गैर रिश्तेदार हों, तो उनके साथ हमारा रिलेशन इस पहलू से ज़ेर बहस ही ना आए, हम वहाँ बैठ कर कुछ इस तरह की पैगाम रसानी ना करें, कुछ इस तरह की हरकतें ना करें कि जिससे हमारे पाक दामनी पर हरफ आए। ज़ालिका अज़्का, मोमिनों से कह दो कि ये तुम्हारे लिए तस्किए का, तस्किए के लिए ज़्यादा बेहतर है। अब तस्किया क्या है? तस्किया नफ्स की पाकीज़गी है, ज़मीर की मजबूती है। और जो लोग इस मसले में कमज़ोर होते हैं उनको बाकी चीज़ों में भी रोकना मुमकिन नहीं होता। क्यों? क्योंकि इसकी छलांग बड़ी छलांग है, यानी चोरी करना इतनी बड़ी छलांग नहीं है जितना किसी मर्द औरत का नाजायज़ तरीके से आपस में ताल्लुक कायम करना, ये बहुत बड़ी छलांग है। तो जब आदमी इतनी हदूद को तजावज़ कर जाता है तो फिर वो बड़ी बड़ी दूसरी छलांगें भी लगा सकता है जो हदूद से पार ले जाने वाली हों, और आदमी फिर गुनाह की बड़ी दुनिया खोल लेता है अपने लिए। तो इसलिए ज़ालिका अज़्का लहुम का मतलब यह है कि अगर तुमने इस पर पहरे बैठा के रखे हुए हैं तो बहुत सारी चीज़ों पर पहरे काम आते रहेंगे। तो किस्सा आदम में जो फल जिसे मना किया गया था उसमें यही ताल्लुक पेश नज़र था कि आदम और हव्वा ये ताल्लुक कायम नहीं करेंगे। चुनाचे वहाँ पर जो आदम की आजमाइश हुई और अम्मा हव्वा की आजमाइश हुई उसको इसी पहलू से नुमाया किया है कुरान मजीद ने। तो उसके बाद फिर जन्नत का लिबास उनसे वो महरूम हो गए और वो दुनिया में भेज दिए गए। तो जो इस मैदान में उतरेगा वो जन्नत के लिबास से महरूम कर दिया जाएगा। और आगे चलिए, जब औरतों के लिए अलग से हुक्म है, क्योंकि ये वस्फ ऐसा, ये सिफत ऐसी है कि इसमें दोनों जेंडर्स को अलग अलग हुक्म दिए गए हैं। मर्दों को सिर्फ दो हुक्म दिए गए हैं, एक ये कि वो निगाहें नीचे रखें और दूसरा ये कि वो हिफ्ज़े फ़ुरूज करें। और जो मोमिन औरतें हैं उनके लिए दो हुक्म दिए गए हैं, एक ये कि वो निगाहें नीचे, तीन हुक्म दिए गए हैं, एक ये कि वो निगाहें नीचे रखें, दूसरा ये कि वो हिफ्ज़े फ़ुरूज करें, और तीसरी ये कि वो अपने बनाओ संगार को छुपा कर रखें, उसको दिखाती ना फिरें। ये तीन सिफात हैं जो अल्लाह ताला यहाँ, तीन अहकाम हैं जो अल्लाह ताला ने मोमिन औरतों को दिए हैं। एक ये कि निगाहें नीचे रखें, जैसे मर्दों के बारे में हमने बात की वैसे ही औरतों के बारे में है। याफ़ज़ना फ़ुरूजहुन, जैसे हमने मर्दों के बारे में बात की वैसे ही यहाँ पर है। तीसरा हुक्म ये है, वला युबदीना ज़ीनतहुन, वो अपनी बनाओ सिंगार करके अपने सरापे को, अपनी जमाल को दिखाती ना फिरें। तो जीनत, मेकअप, बनाओ सिंगार, सुर्खी पाउडर वगैरह वगैरह, इल्लमा ज़हरा मिन्हा, सवाए इसके कि जो ज़ाहिर हुआ ही करती हैं, यानी हाथों पे कुछ लगा हुआ है, कोई मेहंदी है, कोई अंगूठी पहनी हुई है, वो ज़ाहिर होता है, चेहरे की टिकियाँ भी ज़ाहिर होती ही होती है, लेकिन बाकी चीज़ों में हिफाजत का इंतज़ाम करना चाहिए, क्योंकि ये आगाज़ बन जाता है मर्दों को अपनी तरफ आमादा नज़र करने का या तवज्जो दिलाने का। तो इसलिए मर्दों को दो हुक्म दिए गए कि वो निगाहें नीची रखेंगे और पाकीज़ा माहौल बना कर रखेंगे, और औरतों को तीन हुक्म दिए गए हैं कि वो निगाहें नीची रखेंगे, नंबर दो पाकीज़ा माहौल बना के रखेंगे अपने इर्द गिर्द, ऐसे जैसे कि पाक सिफ्त इंसान को होना चाहिए, और तीसरा ये कि वो मेकअप बनाओ सिंगार करना चूँकि उनकी तबीयत और मिजाज का हिस्सा है, तो वन सबर के रहना चाहती हैं, तो वो इसका इजहार ना महरम मर्दों को, अगरचे कुरान की इस्तिलाह ये नहीं है लेकिन हमारे यहाँ बोली जाती है, तो ना महरम मर्दों के सामने अपने बनाओ सिंगार को नुमाया नहीं करें, सवाए इसके कि जो खुला हुआ होता है, जो आते जाते हम उसको ढाँप नहीं सकते। कुछ लोग ऐसे हैं जिनको अल्लाह ताला ने इजाज़त दी है कि उनके सामने ख़वातीन अपना बनाओ सिंगार सामने ला सकती हैं, लेकिन बाकी मर्द इनके अलावा जो हैं उनके सामने ये चीज़ ज़ाहिर नहीं हो सकती। तो इसके लिए अल्लाह ताला ने एक सलूशन बताया है कि अपनी जीनतों को छुपाने के लिए अपने बनाओ सिंगार, अपने जो जेवरात पहने हुए हैं, सुर्खी पाउडर जो लगा रखा है, उसके लिए करना ये चाहिए कि अपनी चादर की बुक्कल ले लें अपने गिरेबानों के ऊपर, ठीक है, और यूं अपनी जीनत जाहिर ना करें। लेकिन किस पर? शोहरों पर हो सकती है, वालिद पर हो सकती है, ससुर पर हो सकती है, अपने बेटों पर हो सकती है, अपने शोहर के यानी अपने सुतीले बच्चों, शोहर के पहले किसी और दूसरी बीवी से हैं उसके बच्चों पर हो सकती है, और अपने भाइयों के सामने आ सकती हैं बनाओ सिंगार करके, अपने भाइयों के बच्चों के सामने यानी भतीजों के सामने आ सकती हैं, वह बनी अखवात हिन्ना, और अपने भांजों के सामने बनाओ सिंगार करके आ सकती हैं उसमें, लेकिन बाकी मर्दों के सामने जब आएंगी तो बुक्कल लेकर आएंगी अपनी चादर को अपने गिरेबान पर डालकर अच्छी तरह, ताकि जीनतें जिस हद तक मुमकिन है जो खुली रहती हैं हाथ में, मसलन ग्लव्स अल्लाह तआला ने नहीं कहा कि पहने जाएं, तो वो ज़ाहिर रहेंगी, चेहरे के ऊपर कुछ चीज़ें होती हैं जो चादर लेकर भी नज़र आ सकती हैं तो वो नज़र आएंगी, उनके अलावा बाकी सब चीज़ों को बुक्कल से ढांपा जाएगा। औ निसाएहिन्ना, अपनी करीबी औरतों पर भी वो ज़ाहिर कर सकती हैं, इसका मतलब है कि अजनबी औरतों से भी कुछ चीज़ें छुपा के रखनी है। औ मा मलकत अयमानुहुन्ना, या घर में जो गुलाम हैं उनके ऊपर, अवित ताबीना गैर उलिल इरबा मिनर रिजाल, या वो मर्द जो बूढ़े हो चुके हैं और अब वो इस उम्र में नहीं रहे उनके सामने आ सकती हैं, अवित तिफ्ल, या बच्चे अल्लादीन अलम यजहरु अला औरातिन निसा, वो बच्चों के उन बच्चों के सामने भी आ सकती हैं बनाओ सिंगार करके जो अभी इस उम्र में नहीं पहुँचे कि उनको इस चीज़ का शऊर हो। वला यज़रिबना बियारजुलहिन्ना लियुअलमा मा युख्फीना मिन ज़ीनतिहिन्ना, और चलते हुए अपने पाँव भी इस तरह से ना मारें कि उनकी जीनतें ज़ाहिर हों और मर्दों की तवज्जो आपकी तरफ हो। वतूबू इलल्लाही जमीया, तो सारे के सारे अल्लाह की तरफ तौबा करो। अय्युहल मोमिनून लअल्लकुम तुफ्लिहून, ऐ ईमान वालों ताकि तुम्हें फलाह हासिल हो। तो फलाह और कामयाबी खुदा के यहाँ शर्म व हया की ज़िंदगी में है, अपने पाकीज़गी, अपने माहौल के अंदर, अपने मुआशरे के अंदर, अपने घर के अंदर एक पाकीज़ा सिफ्त इंसान के तरह से रहने से है, और इन सारी चीज़ों में जहाँ अल्लाह ताला ने रोका है वहाँ से रुक जाने में है, और जहाँ अल्लाह ताला ने इजाज़त दी है वहाँ अपने जज्बात की तस्कीन का सामान रखने में है। वलकवायद मिनन्निसा अल्लती ला यर्जुना निकाहन, अलबत्ता वो औरतें जो अब نکاح کی عمر سے نکل چکی ہیں, بوڑھی ہو چکی ہیں. فلیس علیہن جناحن یزان ثیابن, کہ وہ جو بکل مارنے کا حکم دیا گیا ہے وہ بکل نہ مارے تو ان پر کوئی حرج نہیں ہے. غیر متبرجات بسینہ, ہاں البتہ انہوں نے زینت ایسی کر رکھی ہے کہ وہ بالکل ان کو بھڑکیلا سا بنا رہی ہے, تو پھر ان کو چادر لینی ہوگی. وائیں یستعففن خیر لہن, تو بہتر یہ ہے کہ وہ اس معاملے میں پاکیزگی والی صفت اختیار کریں, یہی ان کے لیے بہتر ہے. تو بڑی بوڑھیاں بھی اگر وہ اس عمر میں ہونے کے باوجود زینت اس طرح کی کر لی ہے کہ جو تبرج کی دائل میں آتی ہے کہ دکھاوا سا بن گیا ہے, بہت غالب آپ نے کر لیا ہے, اپنے اوپر چھا گئی ہے وہ زینت آپ کے اوپر, تو اس میں بھی پھر استعفاف یعنی پاک دامنی کا راستہ اختیار کرنا ہے. اسی الحافظین فروجہم کے اندر ایک دو پہلو اور بھی, یہ بھی مردوں کے لیے الگ سے اور عورتوں کے لیے الگ سے بیان کیے گئے ہیں. قرآن مجید کہتا ہے کہ تم محسن بن کر رہو. محسن زانی کا الٹ ہے, تو پاک دامن غیر زانی بن کر رہو, تمہارے وجود سے زنا صادر نہ ہو. قرآن نے اس کو کہا ولا تقربوا الزنا, زنا کے قریب بھی نہ پھٹکو, یہ محسنین بن کے رہنا ہے. اگلی آیت جو ہم پڑھیں گے اس میں خواتین کے لیے بھی یہی کہا گیا ہے. غیر مسافہین, ہر جگہ اپنے جذبات ٹھنڈے کرنے والے نہ بن کے پھرو. ادھر ادھر نگاہ ڈالی جا رہی ہے, موقع ملے تو فائدہ اٹھانے کی کوشش ہو رہی ہے, ایسا نہیں ہونا چاہیے. بالکل پاکیزہ, بس ہر جگہ منہ مارنے والا نہیں, محفوظ پاک باز. ولا متخذی اخدان, اور نہ جاری آشنائی گانٹنے والے, یہ مومنین کی صفت نہیں ہے. وہ محسنین ہوتے ہیں, پاک دامن محفوظ, اپنے آپ کو بچا کے رکھنے والے, اپنی بیویوں کو بچا کے رکھنے والے, اپنے شوہروں کو بچا کے رکھنے والے, یہ محسنین ہیں. غیر مسافہین, ہر جگہ اپنے اس جذبے کے تسکین کا سامان نہیں کرتے پھرتے. ولا متخذی اخدان, نہ اس معاملے میں دوستیاں یاریاں بناتے پھرتے ہیں. یہی صفات محسنات خواتین کے لیے آئی ہیں. غیر مسافحات ولا متخذات اخدان, یعنی وہ بھی پاک دامن ہوں گی, بالکل اپنے آپ کو بچا کے رکھنے والی, کسی کی ضرورت نہ ہو کہ ان کی طرف دیکھ سکے. غیر مسافحات, وہ بھی اپنے جذبات کی تسکین کے لیے جگہ جگہ منہ نہ مارتی پھریں اور نہ یاری آشنائی کرتی پھریں. تو یہ الحافظین فروجہم والحافظات کی دو صفات مرد و عورت کے لیے اللہ تعالیٰ نے بیان کی ہیں. تو سادہ لفظوں میں, ایک لفظ میں کہہ لیجئے کہ پاک دامن ہونا یہ خدا کی ان پسندیدہ صفات میں سے ہے, جس کے بعد قرآن نے کہا ہے کہ تمہیں فلاح حاصل ہوگی. اس کے ساتھ اجازت چاہتا ہوں, اللہ کرے کہ ہم ان صفات پر عمل کریں, اپنے اندر یہ چیزیں پیدا کرنے کی کوشش کریں, اور جب خدا کے سامنے جائیں تو یہ صفات جتنی بھی سورہ الاحزاب میں آئی ہیں ان کے نام سے ہمیں پکارا جائے اور کہا جائے کہ یہ اس کے اندر یہ صفت بھی ہے, یہ صفت بھی ہے, یہ صفت بھی ہے. وآخر دعوانا ان الحمدللہ رب العالمین.